नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 5 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पर्सिदेखि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने। आचार संहिता कार्यान्वयनमा निर्वाचन आयोगको भूमिका कमजोर।
स्थानीय तहको निर्वाचनमा धेरै नै लचिलो भएर निर्वाचन आयोग यो नयाँ परिपाटी नै स्थापना गर्न खोजेको हो कि भन्ने जस्तो मलाई लागिरहेको छ।
कानून दिवसको कार्यक्रममा प्रधानमन्त्री सभामुख र कानून मन्त्री अनुपस्थित। स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूल क्रियाकलाप कसैको हितमा नहुने प्रधान न्यायाधीशको धारणा।
भारतसँग एलईडी बल्ब खरिदमा अनियमितता नभएको विद्युत प्राधिकरणको भनाई। प्राधिकरणका निर्देशक घिसिङ भन्नुहुन्छ, अनियमितता पुष्टि भए जस्तो सुकै सजाय भोग्छु।
फ्रान्सका पूर्व प्रधानमन्त्री वाल्स नवनिर्वाचित राष्ट्रपतिको दलबाट चुनाव लड्न इच्छुक। समाजवादको समय सकिएको भनाई।
र अत्तरिया कप महिला क्रिकेटको उपाधि काठमाडौँलाई। आईपीएल क्रिकेटमा कोलकाता र पंजाब खेल्दै।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6ठौं र 7ठौं ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले पर्सिदेखि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। पर्सिदेखि 3 दिनसम्म 6642 मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदातालाई मतदान गर्ने तरिका लगायतका कुरा सिकाइने आयोगले जनाएको हो। सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने क्रममा नै मतदातालाई स्वयंसेवकले मतदान गर्ने सही तरिका लगायत बारे सिकाउने आयोगले जनाएको छ।
धेरै ठाउँमा निर्विरोध जितेको भनेर झुटो प्रचार गरेको भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका सचेतक सीता नेपालीसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। सचेतक नेपालीले आयोगका अनुसार भन्दै नेकपा माओवादीका 145 जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको झुटो सूचना फेसबुकमा राख्नु भएको थियो। गलत सूचना फेसबुक स्ट्याटसमा राखेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले स्पष्ट पारेको छ। यस्तै आयोगले निर्वाचन आचार संहिता विपरीत कार्य गरेको भन्दै नेकपा एमालेका तर्फबाट धादिङ, काक्रे गाउँपालिकामा अध्यक्षका उम्मेद्वार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेद्वार अम्बिका रूपा खेतीसँग पनि स्पष्टीकरण सोधेको छ। चुनाव प्रचारको क्रममा एमाले उम्मेद्वारले ट्रक, स्कर्पियो गाड़ी र मोटरसाइकल र्याली निकालेका कारण स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो।
सामान्यतया चुनावको आचार संहिता लागू भएपछि निर्वाचन आयोग अन्तरिम सरकारको रूपमा रहने विश्वव्यापी मान्यता छ। आचार संहिता लागू भएपछि सरकारले गर्दै आएका धेरै जसो काम रोक्नुपर्ने र गर्नै पर्ने भए पनि आयोगको स्वीकृतिमा मात्रै गर्न पाइने व्यवस्था हुन्छ। तर स्थानीय चुनावका लागि आचार संहिता लागू भइसके पनि सरकारका गतिविधि सामान्य अवस्थामा झैं चलिरहेका छन्। यस्ता गतिविधि निर्वाचन आयोगले रोक्नुपर्ने भए पनि रोकेको छैन। प्रकाश ढकालको रिपोर्ट।
स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले फागुन 18 गतेदेखि आचार संहिता लागू गरेको थियो। आचार संहिता लागू भएपछि चुनावी र अत्यावश्यकीय काम मात्र गर्न पाइने भए पनि सरकार सामान्य अवस्था झैं काम गरिरहेको छ। आचार संहिता लागू भएपछि प्रभावशाली नेताको क्षेत्रमा बजेट रकमान्तर गर्ने क्रम अझै चलिरहेको छ। मन्त्री परिषद विस्तार, कर्मचारीको सरुवा जस्ता काम रोकिएका छैनन्। अझ निर्वाचन आचार संहिता उल्लंघनमा मन्त्रीहरू नै अगाडि देखिएका छन्। शुरूमा लागू गरिएको आचार संहिता धेरै कड़ा भयो भन्ने सरकारको आग्रहमा केही खुकुलो बनाइए पनि त्यसको पनि उल्लंघन भइरहेको छ। आचार संहिता लागू भएको अवस्थामा कुनै पनि पदमा नयाँ नियुक्ति गर्न नपाइने भए पनि सरकारले आयोगको स्वीकृति बिनै महालेखा परीक्षकमा टंकमणि शर्मा र अख्तियार प्रमुखमा दीप बस्नेतलाई सिफारिश गरेको छ। तर पनि निर्वाचन आयोगले सरकारका यस्ता क्रियाकलापलाई देखेको नदेखे झैं गरिरहेको छ। विगत भन्दा यसपटक निर्वाचन आयोग फितलो रूपमा प्रस्तुत भएको अनुभव सुनाउनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती।
परिचालन गर्ने अथवा स्वीकृति गर्ने, नयाँ कार्ययोजना बनाउने, नयाँ चाहिँ नियुक्ति गर्ने, नयाँ सरुवा प्रपूर्ति गर्ने, नयाँ मन्त्रीमण्डल बनाउने, नयाँ सरकार गठन गर्ने, बजेट चाहिँ ल्याउने, यी सबै कामहरू निर्वाचनको बीचमा गर्नुहुन्न भन्ने हो। हेलिकप्टर चढ्नलाई चाहिँ बिस्तारै सबैलाई दिन थाल्नुभयो। मैले देख्दाखेरि चाहिँ स्थानीय तहको निर्वाचनमा धेरै नै लचिलो भएर निर्वाचन आयोग ले यसो गर्न खोजेको चाहिँ मलाई लाग्छ, यो नयाँ परिपाटी नै स्थापना गर्न खोजेको हो कि भन्ने जस्तो मलाई लागिरहेको।
दुईवटा चुनावको बीचमा जेठ 15 गते बजेट ल्याउन दिन पनि आयोग सकारात्मक देखिएको छ। जेठ 15 गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान हुँदाहुँदै निर्वाचन आयोगले जेठ 31 गते दोस्रो चरणको चुनावको मिति घोषणा गरेको हो। पुरानो कार्यक्रममै बजेट ल्याउन आयोगले सुझाए पनि सिद्धान्त त नयाँ कार्यक्रम बिनै बजेट ल्याउने कुरा मान्न सकिँदैन। चुनावका कार्यक्रम तल्लो तहमा पुगिसकेको अवस्थामा स्थानीय तहको संख्या थप्ने तयारीप्रति पनि आयोग बेखबर जस्तै छ। किन त आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा।
फितलो रूपमा प्रस्तुत भएको चाहिँ होइन, पहिले एक किसिमको राजनीतिक वातावरण थियो। निर्वाचनको घोषणा हुने बेलामा एक किसिमको राजनीतिक वातावरण थियो र त्यो वातावरण अलिकति राजनीतिक हिसाबले पनि अलि सौहार्द्र बनोस् भन्ने निर्वाचन आयोगको चाहना पनि हो। त्यही हिसाबले चाहिँ पहिले मन्त्रीज्यूलाई चाहिँ जिल्लामै जान नदिने टाइपको पनि हाम्रो आचार संहिताको कुराहरू थियो। त्यसमा थोरै रिलिज गरिदिएको छ ताकि उहाँहरूले जिल्ला जिल्लामा गाउँ गाउँमा पनि पुगेर एउटा चाहिँ राजनीतिक वातावरण बनाउन मद्दत होस् भन्ने पनि एउटा आयोगले चाहिँ त्यो कामना राखेको छ। एउटा प्रचार प्रसारमा जान्छ भने, चुनावी प्रचारमा जान्छ भने त्यसमा सरकारी सम्पत्तिको प्रयोग भएको हुनुहुँदैन।
निर्वाचन आयोग चुनाव गराउने अधिकार सम्पन्न संवैधानिक निकाय हो। यो निकाय कमजोर भए संवैधानिक निकायको भूमिका बारेमा त प्रश्न उठ्छ नै, चुनावको विशेषणीयतामाथि पनि औंला ठडिनेछ। त्यसैले आयोगले आचार संहिता उल्लंघन हुँदा पनि आँखा चिम्म गर्न मिल्दैन।
स्थानीय चुनावलाई लक्षित गर्दै रसुवागढी नाका भोलिदेखि चार दिनका लागि बन्द हुने भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानी र चीनका बोर्डर एडमिनिस्ट्रेशन कमिटिका प्रमुखबीच आज भएको बैठकले भोलिदेखि आगामी वैशाख 31 गते राति 12 बजेसम्म रसुवागढी नाका बन्द गर्ने निर्णय गरेको हो। भोलिदेखि नाका बन्द हुने भएपछि चीन जाने तयारीमा रहेका 150 कन्टेनर भने प्रभावित हुने प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो।
चितवनमा चुनाव विरोधी गतिविधि गर्ने नेपाल कम्युनिष्ट पार्टीका 21 जना नेता कार्यकर्ता पक्राउ परेका छन्। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष कृष्ण बहादुर परियार, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष विष्णु कोइराला लगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन्। उनीहरूमध्ये 9 जना नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो। यस्तै गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ। चुनावलाई प्रभाव पार्न सक्ने ठानेर उनलाई महाराज महाराजगंज काठमाडौँको महाराजगंज क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो। गुण्डाको समूहमा राखेका सबैजसोलाई पक्राउ गरेर चुनाव शान्त बनाउने योजना रहेको पनि उहाँले बताउनुभयो। प्रहरीले यसअघि अर्का गुण्डा नायकी दीपक मनाङ्गेलाई पनि पक्राउ गरेको छ।
चितवन र सल्यानमा वडा सदस्यका दुईजना उम्मेद्वारको ज्यान गएको छ। चितवनको कालिका नगरपालिका वडा नम्बर 11 नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेद्वार सिफल प्रजाको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सल्यानको कुमा कुमालिका गाउँपालिका 1 नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेद्वार दलबहादुर राणाको पनि चुनाव प्रचारका क्रममा लडेर ज्यान गएको छ।
रुकुमको सानोभेरी गाउँपालिकाको चाइना बगरमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडप नियन्त्रण गर्न प्रहरीले 2 हवाई फायर गरेको छ। चुनावी प्रचारका क्रममा तरूण दलका कार्यकर्तालाई वाइसीएल कार्यकर्ताले ढुङ्गा मुडा गर्न खोज्दा झडप भएको डीएसपी अंगुर जीसीले जानकारी दिनुभयो। घटनामा 2 प्रहरी र 1 म्यादी प्रहरी तथा तरुण दल र वाइसीएलका गरी 6 घाइते भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा आएको बताए पनि अहिले पनि दुवै पक्षबीच ढुङ्गा हानाहान भइरहेको छ।
चुनावमा मतदान गर्न भारतबाट फर्कदै गरेका 4 नेपाली भारतको रूपैडियामा लुटिएका छन्। घर फर्कने क्रममा रूपैडियामा बसमा नचिनेका मानिसले बिस्कुट खुवाएर बेहोस बनाए आफूसँग भएका पैसा लुटेको पीड़ितले बताएका छन्। बसमा बेहोस अवस्थामा फेला परेका उनीहरूलाई प्रहरीले उद्धार गरेको छ भने उनीहरूको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
सिधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये 1 महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि 1 महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा 1 दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ।
कता
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न,
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले पर्सिदेखि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने, आचार संहिता कार्यान्वयनमा निर्वाचन आयोगको भूमिका कमजोर लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संघीय गठबन्धनले दोस्रो चरणको चुनाव अघि नै संविधान संशोधन गर्न दबावमूलक कार्यक्रम गर्ने भएको छ। गठबन्धनको आज बसेको बैठकले आफ्नो प्रभाव क्षेत्रमा यही वैशाख 29 र जेठ 1 गते प्रदर्शन गर्ने निर्णय गरेको छ। गठबन्धनले आइतबार चुनाव हुने 3, 4 र 6 नम्बर बाहेकका अरू प्रदेशमा प्रदर्शन गर्ने जनाएको छ। गठबन्धनले स्थानीय तहको संख्या बढ़ाउनु पर्ने, जेठ 4 गते बस्ने संसद बैठकबाटै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने निर्णय गर्दै दबावमूलक कार्यक्रम गर्ने राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो। गठबन्धनले आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन, मृतकलाई शहीद घोषणा गर्न पनि माग गरेको छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको खटपट औपचारिक कार्यक्रममै देखिएको छ। कानून दिवसको अवसरमा प्रधान न्यायाधीश सुशीला कार्कीले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री, सभामुख र कानून मन्त्री अनुपस्थित भएपछि खटपट औपचारिक कार्यक्रममै देखिएको हो। कानून दिवसको अवसरमा प्रधान न्यायाधीश कार्कीले सर्वोच्च अदालतमा आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घरती, कानून मन्त्री अजय शंकर नायक र महान न्यायाधिवक्ता रमन श्रेष्ठ अनुपस्थित रहेर न्यायपालिकासँग आफूहरू असन्तुष्ट रहेको संकेत गर्नुभएको हो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित हुनुहुन्थ्यो। चियापान कार्यक्रममा लिखित मन्तव्य व्यक्त गर्दै प्रधान न्यायाधीश कार्कीले कुनै पनि आवरणमा स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूल क्रियाकलाप गरिनु कसैको पनि हितमा नहुने बताउनुभयो। स्वतन्त्र न्यायपालिका लोकतन्त्रको धरोहरका रूपमा रहेको र लोकतन्त्रको सुदृढीकरणका लागि न्यायपालिकाको स्वतन्त्रता र सक्षमता बलियो बनाउन आवश्यक पर्ने उहाँले बताउनुभयो। उहाँले कुनै वर्ग वा व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकाका स्थापित मूल्य र मान्यतामा कतैबाट पनि अतिक्रमण हुनु कसैको पनि हितमा नहुने पनि उल्लेख गर्नुभयो। प्रधान न्यायाधीश कार्कीले न्यायपालिकाको स्वतन्त्रतामा कुठाराघात भए कानूनको शासन धर्मराउने, प्रजातन्त्र डगमगाउने र नागरिक हक अधिकार प्रचलनमा कठिन हुने धारणा राख्नुभयो। 2009 सालमा प्रधान न्यायालय ऐन 2008 जारी भएर न्यायालय स्थापना भएको दिनको सम्झनामा हरेक वैशाख 26 गते कानून दिवस मनाउने गरिन्छ। यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य र अन्तिम हुने कानूनी व्यवस्था गरेको थियो। आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थान बिन्दुको रूपमा पनि लिने गरिन्छ।
नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याउने एलईडी बल्ब खरिदमा अनियमितता गर्न लागेको भन्ने खबरको खण्डन गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी टेण्डर बिनै भारतबाट महँगोमा बल्ब खरिद गरी भ्रष्टाचार गर्न लागेको भन्ने खबरको पुष्टि गर्न चुनौती दिनुभयो। अर्को हिउँदमा लोड सेडिङ हुन नदिने पवित्र उद्देश्य बाहेक भारतबाट बल्ब खरिद गर्नुको कुनै कुनियत नरहेको कार्यकारी निर्देशक घिसिङले दावी गर्नुभयो। पैसा कमाउने नै नियत भए लोड सेडिङ गरी पुग्ने र उपभोक्ताबाट 2-4 रूपियाँ खानुपर्ने अवस्था नरहेको भन्दै उहाँ भक्कानिनु भएको थियो।
हामीले अहिले एउटा बल्बमा नेपाली जनताबाट पैसा खानुपर्ने अवस्था छैन। वास्तवमा मेरो अवस्था हो भने मैले जिलिमेदेखि सिकेको कुरा के हो, नेपाली जनताबाट 1 रुपियाँ मैले खाने अवस्था होइन। तर के हो भने मैले पैसै खानु परेको भए आज यो लिगबाट नेपाली जनताको पैसा खानुपर्ने थिएन। म चुपो लाएर बसेको मात्रै 2-4 घन्टा लोड सेडिङ गरेको भए मात्रै पनि करोडौँ रुपियाँ मैले कमाएर बस्ने होला। तर म इमान्दार भएर लाग्दाखेरि आज जुन हिसाबले हाम्रो टिमलाई चार्ज लागेको छ त्यो त्यसमा कुनै सत्यता छैन। हाम्रो सफा नियतले ल्याएको चिजलाई जुन हिसाबले बङ्गाएर देख्दा देख्दै जुन हिसाबको कुराहरू आएको छ धेरै चित्त दुखेको छ। हामीले विद्युत प्राधिकरणले व्यापार गर्न लागेको होइन, उज्यालो अभियान नेपाल अभियानलाई सफल बनाउनलाई प्रयासलाई सफल बनाउन हामी लागेका छौँ।
आउँदो हिउँदमा लोड सेडिङ मुक्त बनाउन ठूलो चुनौती रहेको र यसैका लागि छोटो प्रक्रियाबाट बल्ब खरिद गर्नु परेको उहाँले बताउनुभयो। सार्वजनिक खरिद ऐन अनुसार खरिद गर्दा वर्ष दिनभन्दा बढ़ी समय लाग्ने भएकाले गभर्नमेन्ट टू गभर्नमेन्ट अर्थात जी टू जी प्रक्रियाबाट बल्ब खरिद गर्न लागि उहाँले बताउनुभयो। 2 करोड़ एलईडी चिमको प्रयोग गर्दा झण्डै 200 मेगावाट बिजुली बचत हुने र यसले विद्युत भार व्यवस्थापन गर्न सजिलो हुने उहाँको भनाइ छ। बल्ब खरिदमा अनियमितता भएको पुष्टि कसैले गरे नागरिकले झुण्ड्याए पनि आफू झुण्डिन तयार रहेको बताउनुभयो।
200 मेगावाटको चाहिँ हामीले बचत गर्ने भनेका छौँ। 200 मेगावाट हामीले पावर प्लान्ट राख्नलाई 6-7 वर्ष लाग्छ। 200 मेगावाट चाहिँ ड्राई सिजनमा पावर प्लान्ट ल्याउनलाई, ड्राई सिजनमा 200 मेगावाट हुनको लागि करिब करिब 600 मेगावाटको पावर प्लान्ट बनाउनुपर्छ। हामीले 600 मेगावाटको पावर प्लान्ट बनाउन खरबौँ रुपियाँ लाग्छ। अहिले हामीले बिना लगानी, वास्तवमा यो नेपाली जनताले गर्ने लगानी हो, नेपाली जनताले गर्ने लगानीमा हामीले 200 मेगावाट चाहिँ बचत गरेर नेपाली जनतालाई उज्यालोमा राख्ने भनेर जुन अभियान गरेका छौँ त्यसमा विभिन्न शंका उपशंका गरेर हाम्रो चरित्र हत्या गर्ने हिसाबले जुन लागेको छ त्यसमा ज्यादै दुखित भएको छु। म आम नेपाली जनतालाई के चाहिँ आह्वान गर्न चाहन्छु भने यदि कुनै त्यस्तो भेटियो भने हाम्रो तर्फबाट कुनै किसिमको यसमा कुनियत भेट्यो भने झुन्ड्याइदिए हुन्छ, हामी झुन्डिन तयार छौँ।
65 भारूमा भारतीय सरकारी ईईएसएल कम्पनीले हेटौडासम्म बल्ब ढुवानी गर्ने र भन्सार शुल्क भ्याट लगायत कर थप गरी 135 देखि 140 रूपियाँमा बिक्री गरिने प्राधिकरणले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले औषधि परामर्श परिषदको परामर्श वा औषधि सल्लाहकार समितिको सल्लाहमा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको अधिकतम खुद्रा मूल्य तोक्ने व्यवस्था गरेको छ। उपकरणको खरिद तथा वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका 2074 मन्त्री परिषदको बैठकले पारित गरेपछि कार्यान्वयनमा आउने भएको हो। स्वास्थ्य सामग्री तथा उपकरणको मूल्य निर्धारण नहुँदा भइरहेको अनियमितता रोक्ने स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभयो। निर्देशिका लागू भएपछि गुणस्तरीय स्वास्थ्य सामग्री तथा उपकरण मात्रै खरिद हुने र सस्तो पनि पर्ने उहाँको भनाइ छ। उहाँले गुणस्तरीय सामग्री सस्तोमा किन्ने व्यवस्था हुनासाथ स्वास्थ्य सेवा पनि सस्तो र गुणस्तरीय हुनुका साथै राज्यको करोड़ौं रूपियाँ अनियमितता हुनबाट जोगिने पनि बताउनुभयो। यस्तै क्यान्सर रोगको उपचारमा एकरूपता ल्याउन क्यान्सर प्रोटोकल तयार पारिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आएको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 5545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194।
41 07 007, 98 5 11 72 194।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मन्त्रीमण्डलमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट 3 जना राज्यमन्त्री थपिएका छन्। आज भूमि सुधार राज्यमन्त्रीमा यशोदा लामा, पर्यटन राज्यमन्त्रीमा सुमित्रा थरूनी र स्थानीय विकास राज्यमन्त्रीमा जनकराज चौधरी नियुक्त हुनुभएको हो। लामा र थरूनीले आजै शपथ ग्रहण र पदभारी गर्नु भएको छ भने चौधरी काठमाण्डु बाहिर रहेकाले अर्को दिन शपथ हुने लोकतान्त्रिक फोरमका मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउनु भएको हो। हिजो नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजय कुमार गक्षेदार, जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेपछि आज राज्य मन्त्री थपिएका हुन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प जस्ता प्राकृतिक विपदबाट उत्पन्न हुने जोखिमलाई ख्याल गरेर काठमाडौँ उपत्यकामा खुला क्षेत्र राख्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। प्राधिकरण कार्यकारी समितिको बैठकले काठमाडौँ भित्रका सार्वजनिक, सरकारी र अर्धसरकारी स्वामित्वमा रहेका जग्गा कुनै संस्थालाई हस्तान्तरण गर्न वा भाडामा नदिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता यमलाल भूषालले जानकारी दिनुभयो।
सिराहाको कचनारीमा झाडा पखालाका कारण एक बालिकाको ज्यान गएको छ, 12 जना बिरामी परेका छन्। झाडा पखालाका कारण कचनारीका 10 वर्षीय कविता सदायको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयले गर्मीका कारण झाडा पखाला फैलिएको हुन सक्ने भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो। गर्मीका बेला बासी खाना नखान, सफा पानी मात्र पिउन साथै सरसफाईमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन्।
शेयर बजार परिसूचक नेप्से आज बढ़ेको छ। नेप्से आज 13.5 अंकले बढ़ेर 1650.81 बिन्दुमा पुगेको हो। सबै समूहको परिसूचक बढ़ेको दिन आज सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक झण्डै 116 अंकले बढ़ेको छ। आज 62.14 करोड़ भन्दा धेरैको कारोबार भएकोमा सबैभन्दा बढ़ी सानीमा माई हाइड्रो पावरको 4.69 करोड़ भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सरकारले राउटेको कुल पूजा र आगलागीमा घाइते भएका राउटे कपिल शाहीको उपचारका लागि 5 लाख रूपियाँ सहयोग गरेको छ।
बाह्रमा यो आर्थिक वर्षमा 5,500 मेट्रिक टन मुसुरो उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार 11,600 हेक्टरमा प्रति हेक्टर 0.48 मेट्रिक टनका दरले मुसुरो उत्पादन भएको हो। यस्तै उन्नत जातको बिरूवा वितरण गरेका कारण बाजुरामा यो वर्ष गहुँको उत्पादन 20% बढ़ेको छ। जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको उन्नत जातको बिउ गहुँ खेतीका लागि अनुकूल मौसम लगायत कारणले उत्पादन बढ़ेको निमित्त कृषि विकास अधिकृत प्रसाद जैसीले बताउनुभयो।
कुवेतको तल्लो अदालतबाट मृत्युदण्डको सजाय पाएका 3 जना नेपालीको सजाय घटेको छ। लागू औषधको कारोबार तथा ओसार पसार सम्बन्धी अभियोगमा मृत्युदण्ड सुनाइएका आङलाक्पा शेर्पा, जीवन राणा भाट र पदम गुरूङको सजाय घटेको हो। कुवेतको तल्लो अदालतले उनीहरूसहित 5 जनालाई मृत्युदण्ड सुनाएको थियो।
चुनाव नजिकिँदै जाँदा दलहरूले भोज भतेर गरिरहेको प्रसंगमा राजकुमार अधिकारी ट्वीट गर्नुहुन्छ, चुनाव जित्नकै लागि आचार संहिता भुलेर भोज भतेर गर्नुभन्दा अरू समयमा असहायलाई सहयोग गरे कति राम्रो हुन्थ्यो है।
प्रभावले ट्वीट गर्नुभएको छ, बीपी राजमार्गमा ट्राफिक चिन्ह नै छोपेर दलका झण्डा अनि पर्चा पम्पलेट राखिएको छ। एकातिर आचार संहिताको उल्लंघन गरिएको छ भने अर्कातिर सुन्दर राजमार्ग कुरूप भएको छ। अनुगमनकर्ताको ध्यान यस्ता काममा कहिले जाने हो।
चिम खरिद गर्दा भ्रष्टाचार भएको प्रमाणित भएमा देश नै छाड्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा भूपेन्द्र जीसी लेख्नुहुन्छ, यो विषयमा केही संचार माध्यमले उहाँलाई असहयोग गरेको जस्तो लागेको छ। यदि कुलमानले भ्रष्टाचार गर्नै खोजेका हुन् भने उनलाई कार्यवाही गर्नुपर्छ, प्रमाणित भएन भने चरित्र हत्या गर्ने संचार माध्यमलाई पनि कार्यवाहीको दायरामा ल्याउनुपर्छ।
यसै विषयमा निरज खरेल लेख्नुहुन्छ, राम्रो काम गर्नेलाई ताली होइन गाली दिने देश हो यो, तर यस्ता अवरोध पार गर्दै कुलमान आफ्नो लक्ष्यबाट भाग्न हुन्न। राम्रो काम गर्नेको इतिहासले मूल्याङ्कन गर्छ, खुट्टा तान्नेलाई तान्न दिनुपर्छ, को राम्रो को नराम्रो नागरिकले मूल्याङ्कन गर्नेछन्।
रोहन कार्की लेख्नुहुन्छ, गभर्मेन्ट टू गभर्मेन्ट अर्थात जी टू जी प्रक्रियाबाट खरिद गर्दा अनियमितताको सम्भावना खासै हुन्न, यसअघि 18 घण्टा लोड सेडिङमा राख्नेहरूले नै उनको चरित्रमा दाग लगाउन खोजेका छन्। कुलमानलाई सबै नेपालीको सहयोगको खाँचो छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
साथीहरू टंक ढकाल र पीटी लोप्चन मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। फ्रान्सका पूर्व प्रधानमन्त्री इमान्युएल वाल्सले नवनिर्वाचित राष्ट्रपति इमान्युएल म्याक्रोनको पार्टीबाट संसदीय चुनावमा उम्मेद्वार बन्ने इच्छा व्यक्त गर्नुभएको छ। समाजवादी नेता समेत रहेका पूर्व प्रधानमन्त्री वाल्सले समाजवादको अन्त्य भएको र आफू म्याक्रोनको पार्टीका तर्फबाट संसदीय चुनाव लड्न इच्छुक रहेको बताउनु भएको हो। राष्ट्रपति चुनावमा 66% भन्दा बढ़ी मत ल्याएका म्याक्रोनको पार्टी जून महिनामा हुने संसदीय चुनावको तयारीमा छ। प्रधानमन्त्रीबाट राजीनामा दिएर शुरूमा समाजवादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने होडमा लागेका वाल्सले पछि म्याक्रोनलाई समर्थन गर्नुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। काठमाण्डुको राइजिङ क्रिकेट वुमेनले अत्तरिया कप महिला क्रिकेटको उपाधि जितेको छ। फाइनलमा सशस्त्रको ईपीएफ क्लबलाई 16 रनले हराउँदै राइजिङ क्रिकेट वुमेनले उपाधि हात पारेको हो। 153 रनको लक्ष्य पछ्याएको ईपीएफले 9 विकेट गुमाउँदै 136 रन मात्र बनाउन सक्यो। पहिले ब्याटिङ गरेको राइजिङ क्रिकेट वुमेनले 3 विकेटको क्षतिमा 152 रन बनाएको थियो। उपाधिसँगै उसले 2,00,000 रूपियाँ पाएको छ भने ईपीएफले 1,00,000 रूपियाँमा चित्त बुझायो। उत्कृष्ट खेलाड़ी हुँदै काठमाण्डुकी पूजा निमा भाटले 25,000 पाइन।
र आईपीएल क्रिकेटमा अहिले किङ्स इलेभेन पंजाब र कोलकाता नाइट राइडर्स खेलिरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको पंजाबले ताजा अवस्थामा 3 ओभर 3 बलको खेल सकिँदा कुनै विकेट नगुमाई 27 रन बनाएको छ। उसका मनन बोहरा 14 र मार्टिन गुप्तिल 11 रन बनाएर खेलिरहेका छन्। यो खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 355/66 एसएमएस गर्न सकिनेछ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पर्सिदेखि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने। आचार संहिता कार्यान्वयनमा निर्वाचन आयोगको भूमिका कमजोर।
कानून दिवसको कार्यक्रममा प्रधानमन्त्री सभामुख र कानून मन्त्री अनुपस्थित। स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूल क्रियाकलाप कसैको हितमा नहुने प्रधान न्यायाधीशको धारणा।
भारतसँग एलईडी बल्ब खरिदमा अनियमितता नभएको विद्युत प्राधिकरणको भनाई। प्राधिकरणका निर्देशक घी सिंह भन्नुहुन्छ, अनियमितता पुष्टि भए जस्तो सुकै सजाय पुग्छु।
फ्रान्सका पूर्व प्रधानमन्त्री वाल्स नवनिर्वाचित राष्ट्रपतिको दलबाट चुनाव लड्न इच्छुक। समाजवादको समय सकिएको टिप्पणी।
र अत्तरिया कप महिला क्रिकेटको उपाधि काठमाडौँलाई। आईपीएल क्रिकेटमा कोलकाता र पंजाब खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।